اپنے قریبی فارمیسی یا www.greenish.com سے رجوع کیجیے.
روگ فاسٹ افورڈیبل ریلائبل ریزیڈینشیل اینڈ بزنس انٹرنیٹ انلمیٹڈ انٹرنیٹ اونلی فار 39.99 نو اینوئل کانٹریکٹ نو موڈم رینٹل فی وری فری انٹرنیٹ اینڈ سیونگس آر جسٹ کلک اوے سائن اپ ٹوڈے وتھ گو روگ ڈاٹ سی اے جی او آر او جی یو ای ڈاٹ سی اے اور کال 647-273-3291
ڈائیورس یا کسٹڈی دی لڑائی زندگی دی سب تو اوکھی لڑائی ہوندی ہے کیونکہ تسی اس شخص نال لڑ رہے ہوندے ہو جس نے تہاڈا گھر پریوار تے تہاڈے بچے سانجے نے اس وقت کئی سوال اٹھتے ہیں کہ پراپرٹی کس کول جائے گی کسٹڈی کس نو ملے گی تے زندگی دی سب تو پیاری دولت بچے کس کول رہن گے
ایس این ایس لوئرز کو انہ سارے سوالاں دے جواب تے تہاڈے حق لے لڑن واسطے لیاقت ہے اپنے حق جانن لئی یا سلان لین لئی اج ہی ایس این ایس لوئرز نو کال کرو 416-655-2000
کووڈ 19 کر کے سارا کام آن لائن ہو گیا گروسری آن لائن ہو گئی ٹیوشن آن لائن ہو گئی اور تا ہور کل مینوں ریا نے دسیا کہ سوڈی فرنیچر والے بھی ہن آن لائن فرنیچر سیل کر رہے ہیں
بالکل ٹھیک سنیا تے ہن انہاں دا سٹور بھی کھل گیا ہے
برمٹن دے سب تو بڑے فرنیچر سٹورز وچوں ایک سوڈی فرنیچر تے ہن کووڈ 19 دے دوران انہاں دی ویب سائٹ sodifurniture.com تے جاؤ اتے اپنی پسند دا فرنیچر سلیکٹ کرو سٹور وچ آ کے سیم فرنیچر دیکھو اتے سیم پرائز تے لو انہاں دی کینیڈی لوکیشن ہن کھل چکی ہے فار مور انفارمیشن call 905-874-7171 کیلیڈن سبزی فارم فریش ویجیٹیبلز فروٹس اینڈ فارمرز مارکیٹ ہر طرح کے تازے آرگینک سبزیاں پودے پھل کی ورائٹی سٹریٹ فرام دا فارم اس سیزن میں پودے پھول پھل اور سبزیاں لگانے کے لیے پنیری کی بے شمار ورائٹی موجود ہیلدی لیونگ ڈائریکٹ فرام دا فارم کیلیڈن سبزی فارم ایس او پیز کا خاص خیال اور ہر طرح کی مٹی کھاد روز بشز اور فروٹ ٹریز بھی دستیاب 12050 ایئرپورٹ روڈ ایئرپورٹ مے فیلڈ روڈ کا انٹرسیکشن 9059653633 905-965-3633 sabzifarm.ca
آپ سن رہے ہیں ریڈیو ساز آواز براڈ کاسٹنگ سروس 24/7 ہماری ریڈیو اور ٹی وی کی سروس کے لیے وزٹ کیجیے eawaz.com یا پھر آج ہی eawaz آفیشیل ایپ اپنے اسمارٹ فون میں ڈاؤن لوڈ کیجیے اور اب وقت ہوا چاہتا ہے خوبصورت اور معلوماتی پروگرام کا جو eawaz ٹی وی کے لیے ریکارڈ کیا گیا eawaz ٹی وی کو آپ تمام آئی پی ٹی وی باکسز پر دیکھ سکتے ہیں
جی صاحب السلام علیکم ورحمۃ اللہ وبرکاتہ امید کرتی ہوں آپ تمام خیریت سے ہوں گے ہمارے پاس مظفر یہاں ٹورنٹو سے اور ہمارے ساتھ اس پروگرام ہارٹ ٹاک میں جناب ڈاکٹر سمیع اللہ ملک صاحب ہوا کرتے ہوتے ہیں جو کہ حالات حاضرہ پہ بات کرتے ہیں یہ مختلف جو غور طلب چیزیں ہوتی ہیں ان کے اوپر ان کا تجزیہ فرمایا کرتے ہوتے ہیں ڈاکٹر سمیع اللہ ملک کسی تعارف کے محتاج نہیں دنیا بھر کے نیوز پیپرز میں آپ لکھتے ہیں آپ مختلف ٹیلی ویژنس پہ آپ ان کو دیکھتے ہیں ان کی جو ویب سائٹ ہے دیٹ از بٹر ٹروتھ کے نام سے ہے جہاں پہ آپ ان کے قلم سے نکلی ہوئی خوبصورت سوچ کو پڑھتے ہیں اور سمجھنے کی کوشش کرتے ہیں ہمارا نام عرفہ مظفر ہم ٹورنٹو میں ایک ریڈیو چینل ہے ای آواز ہماری ویب سائٹ ہے www.eawaz.com اور یہاں ایک ریڈیو چینل ہے جس کا لوکل فریکوینسی پہ 770 AM کے نام سے آئیے سنیے ان میں ڈفرینٹ پروگرامس ہوا کرتے ہوتے ہیں وی ڈو ہیو اراؤنڈ 18 انڈین پروڈیوسرز اور پھر میں خود پروگرام تقریباً پچھلے 22 سال سے کر رہی ہوں یہاں پہ بہرحال مقصد اور کچھ بھی نہیں مقصد صرف اتنا ہے کہ اپنی بھی تصحیح کر سکوں اور جو غور طلب باتیں ہیں ان پہ ہم بیٹھیں اور غور ضرور کریں آج کا پروگرام یقیناً گزشتہ سے پیوستہ ہی سمجھ لیجئے آپ ہمارے یہاں ٹورنٹو میں جو ایک واقعہ ہوا پوری دنیا میں اس کی بعض گشت آپ کو سنائی دی یہ لندن کی ایک فیملی بہت خوبصورت فیملی ہسبینڈ وائف دو بچے ان کی مدر ان لا ان کے ساتھ تھی ہسبینڈ کا تعلق گلبرگ لاہور سے اور جو وائف کا تعلق یعنی ان کے جو پیرنٹس تھے وہ پشاور سے ان کا تعلق میجر اطہر شاید ان کے والد کا نام تھا کچھ عرصہ پہلے یہاں پہ 15 سال پہلے تقریباً یہاں پہ کینیڈا میں تشریف لائے اور ہسبینڈ ان کے جو تھے وہ بھی ये हेल्थ के शोबे से वाबस्ता थे। वाइफ डॉक्टर मदीहा PhD कर रही थी अपनी लाहौर, पाकिस्तान से इंजीनियरिंग करने के बाद यहाँ आई, और यहाँ आने के बाद व्हाट अ नाइस एनर्जेटिक एंड अ वंडरफुल फैमिली। मगर एक शख्स, उसकी गलती, क्या गलती हो सकती है, नौजवान की उम्र सिर्फ 20 साल है, बहुत सारी चीज़ें सुनने को मिल रही हैं, एक्सट्रीमिस्ट था नहीं था, मगर जिस चीज़ पे मेरा दिल जाके लगता है, देखिए साहब मैं ये कहती हूँ कि वो बच्चा प्रोडक्ट था एक ब्रोकन फैमिली का, यानी हस्बैंड वाइफ और ये बच्चा, और माँ बाप का डाइवोर्स का प्रोसेस चल रहा था, 2016 में डाइवोर्स हो जाती है, ये बच्चा अकेला हो जाता है। और फिर मैं ये समझती हूँ कि 97% लोग ठीक हैं, मगर 3% लोग जब उनको माहौल या हालात साजगार नहीं मिलते तो वो फिर मनमानी करने लगते हैं। वो ये समझते हैं कि अगर मैं गम में हूँ तो बाकी पूरी की पूरी दुनिया, यानी हर बुरी चीज़ उनके ऊपर असर करना शुरू कर देती है। इस बच्चे ने किस तरह से जो भी किया, गाड़ी का एक्सीडेंट हुआ, मेरा ख्याल है कि उस सीन को डिस्क्राइब भी नहीं किया जा सकता, जिन लोगों ने देखा वो कहते हैं कि उसका ही देखने का ही ट्रॉमा बहुत ज़्यादा है। मगर मेरा काम ये है कि एक बच्ची जो 15 साल की थी, उसको तो खैर जिंदगी जीने, वो कली बिन खिले मुरझा गई, बच्चा उनका, अल्लाह उसको ज़िंदगी दे, अल्लाह ताला उसके लिए हालात साजगार रखे। वालिद की डेथ हुई, वालदा की डेथ हुई, दादी माँ की डेथ हुई। एनीवेज इस्लामोफोबिया का बड़ा तज़करा आपने सुना यहाँ पे कनाडा में और पूरी दुनिया में, इसके बारे में आपने सुना। समीला मलिक साहब इसी के बारे में बात करेंगे। सर हम आपको खुश आमदीद कहते हैं, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातहू, हय्यकल्लाहु व बारकल्ला फी।
सर बहुत शुक्रिया कि आपने टाइम दिया, और ये वाकया और इसके जो कैंडल लाइट विजिल वहाँ पे हुआ, हमारी कनाडा की सारी पॉलिटिशियंस, हमारे प्राइम मिनिस्टर, ऑपोजिशन लीडर्स, तमाम पार्टीज के लीडर्स, हमारे प्रीमियर, हमारे मेयर, एवरीबडी वाज प्रेजेंट, एंड पाकिस्तान कम्युनिटी की भी बड़ी प्रेजेंस थी, बल्कि मुख्तलिफ इलाकों में विजिल इसके बारे में किए गए, कल भी एक विजिल था। इन सेंस द फैमिली पास्ट, हम सारे के सारे मौन कर रहे हैं, यानी गम का इजहार कर रहे हैं, दुख कर रहे हैं। यकीनन इस्लामोफोबिया के बारे में एक बिल भी पेश किया गया, मगर कुछ लोगों ने इसको वीटो भी किया, आप क्या फरमाएंगे इसके बारे में?
أعوذ بالله السميع العليم من الشيطان الرجيم بسم الله الرحمن الرحيم ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون। और हम किसी कदर खौफ और भूख और माल और जानों और बेबों के नुकसान से तुम्हारी आजमाइश करेंगे तो सब्र करने वालों को अल्लाह की खुशनुदी की बशारत सुना दो। इन लोगों पर जब कोई मुसीबत वाकई होती है तो कहते हैं कि हम अल्लाह ही का माल हैं और उसी तरफ लौट कर जाने वाले हैं। सदक अल्लाह अज़ीम, रब्बी इशरह ली सदरी यस्सर ली अम्री वाहलुल उक़दत मिन लिसानी यफ़क़हू क़ौली बहन। आपने अपने इंट्रो में जो पाकिस्तानी फैमिली के बारे में जो बातें की हैं, वाकई जिसने भी ये खबर उसने सुनी है वो दिल थाम के बैठ गया, और मैं तो सच्ची बात अभी तक सदमे से बाहर नहीं निकला, और मैं सोच रहा हूँ कि उस खानदान का क्या हाल होगा कि जिसका सारे खानदान को इस तरह बुरी तरह कुचल दिया गया। अब ये क्या ये सोचे समझे मंसूबे के तहत इस 20 साल नौजवान यहूदी ने इंतहाई इत्तफाकी के साथ पाकिस्तानी या मुसलमान खानदान के 4 फर्द को जरूर कुचल दिया है या कुछ और? अभी इस बेईमाना कत्ल ने बहरहाल दुनिया के तमाम लोगों के अंदर इस्लाम फोबिया की बहस को फिर से छेड़ दिया, जिसका आपने जिक्र फरमाया है। लेकिन मेरे लिए ये बात बड़ी हौसला अफजा भी है कि उस कनाडा के जो वजीर आजम है और दिगर हाई ऑफिशल जितने भी हैं सरकारी, सब ने इस वाकई पर बड़ा सख्त और जायज रद्दअमल का इजहार किया है, और उन्होंने इसे दहशतगर्दी करार देते हुए کینیڈا کی جو سب سے مؤثر پولیس ہے آر سی ایم اس کے حوالے یہ کیس کر دیا ہے جو کہ تحقیق کر کے اس کی تہ تک پہنچے. انہوں نے اس کو یہ بھی ٹارگٹ دیا ہے کہ آپ یہ بھی چیک کریں کہ یہ جو 20 سال نوجوان یہودی لڑکا ہے اس کے پیچھے کوئی ہارڈ لائنر تو کام نہیں کر رہے. ایک خبر یہ بھی ہے کہ یہ 20 سالہ جو بچہ جس نے یہ کچھ رکھ دیا, یہ 16 سال کے بعد اپنے ماں باپ سے الگ ہو گیا تھا, پچھلے 4 سال سے ماں باپ سے الگ ہی رہ رہا تھا. بہرحال میں اس کے بارے میں مزید اور کچھ اس لیے نہیں کہنا چاہتا کہ بہت سی باتیں جو ہیں وہ وہاں کی جو پولیس ہے وہ تحقیق کے بعد کہے گی, اس سے پہلے میں کوئی ایسی نہیں دینا چاہتا. لیکن یہ جو آپ اسلاموفوبیا کی بات کی ہے اور اسلاموفوبیا جو ایک بحث چھڑ گئی ہے تمام میڈیا, الیکٹرانک میڈیا, پریس میڈیا کے اوپر, اس پہ ضرور بات کی جا سکتی ہے اور بات ہونی بھی چاہیے, ہو بھی رہی ہے.
صحیح.
اور بہن بیشتر میڈیا کا اب بھی یہ دعویٰ ہے جو ان دنوں میں مجھے سننے کو آیا ہے جو جن پروگرام میں شامل ہوا تھا کہ 11 ستمبر کے حملوں کو اگرچہ 2 دہائیاں بیت چکی ہیں لیکن صحیح معنوں میں مغربی معاشروں میں اسلاموفوبیا اب بھی اسی عروج پر ہے. اس سلسلے میں جیسے میں نے اس کیا کہ کینیڈا کے وزیر اعظم اور دیگر حکومتی اہلکاروں کا فوری رد عمل جو ہے وہ بھی سامنے آیا, انہوں نے بھی اس واقعے کو دہشت گردی قرار دیتے ہوئے اسے, جیسے میں نے کہا ہے کہ اس کو دہشت گردی قرار دیا ہے اور اسے اسلاموفوبیا کا نام بھی دیا گیا ہے اور اسلاموفوبیا کا ایک مطلب پھر ذکر جو ہے بڑے زور و شور سے شروع ہو گیا ہے. یہ انگریزی لفظ اسلاموفوبیا آخر ہے کیا؟ پہلے میں آپ کو یہ بتا دوں کہ پچھلے چند سالوں سے یہ اسلاموفوبیا اور فنڈامنٹلس جو ہے یہ آکسفورڈ یونیورسٹی کی ڈکشنری کے اندر پچھلے 10-12 سالوں سے یہ آیا ہے, اسے پیشتر نہیں تھا, 20 سال پہلے تک نہیں تھا, 20 سال سے یہ لفظ سامنے آیا ہے, نئی ایجاد ہے. جیسے میں نے کہا ہے کہ بھی یہ اس لفظ کی تخلیق جو ہے خاص وجہ سے کی گئی ہے. دنیا بھر میں اس کی وجہ یہ ہے کہ دنیا بھر میں نوجوان جس تیزی سے بڑی تعداد میں دارۂ اسلام میں داخل ہو رہے ہیں اس سے مغرب جو ہے خود خوفزدہ ہے. یہ میں نہیں کہہ رہا, یہاں کے اخبارات کہہ رہے ہیں, رپورٹس کہہ رہی ہیں. تو وہ سمجھتے ہیں کہ اگر اسلام اسی طرح تیز سے پھیلتا رہا تو 2030 تک دنیا میں عیسائیت سے زیادہ مسلمانوں کی تعداد ہو جائے گی. اور اپنے خوف کو دور کرنے اور نوجوان نسل کو اسلام سے دور رکھنے کے لیے مغرب نے خاص ایک طبقے نے اسلاموفوبیا پیدا کیا ہے جس کے لفظی معنی اسلام کا خوف یا ڈر ہے. اور انگریزی زبان میں یہ مستعمل یہ لفظ, جیسے میں نے کہا کہ ڈکشنری میں بھی ابھی بھی انہوں نے ڈالا ہے, اور دنیا کی بیشتر زبانوں میں بھی اسی وجہ سے اسلام سے خوف اور دہشت کے معنی میں یہ اسلاموفوبیا کا لفظ استعمال کیا جانا شروع ہو گیا ہے. مسلمانوں کے خلاف اس لفظ کی ایجاد جو تھی بہن 1987 میں ہوئی تھی, 1987 میں. اور 1997 اس اصطلاح کی تعریف جو ہے برطانوی ایک رنی میڈ ٹرسٹ ہے, اس نے اسلاموفوبیا اے چیلنج فار آل اس آل کے عنوان سے اپنی ایک رپورٹ جاری کی ہے, بڑی مشہور ہے, اس نیٹ پہ بھی موجود ہے. وہ اپنی رپورٹ میں لکھتے ہیں کہ اسلاموفوبیا سے مراد اسلام سے بے پناہ خوف, ایک ایسا ڈر جو لوگوں کے دلوں میں مسلمانوں کے خلاف نفرت اور عداوت کو جنم دیتا ہے. مغرب کے تخلیق شدہ اس یعنی لفظ کی آڑ لے کر دنیا بھر میں مذہب اسلام کو بدنام اور مسلمانوں کو خلاف نفرت پیدا کی جا رہی ہے, جس کے نتیجے میں مسلمانوں کے ساتھ امتیازی سلوک, تشدد اور قتل کیا جا رہا ہے. مسلمانوں کو جسمانی اور روحانی اذیت دی جا رہی ہے. ابھی آپ دیکھیں کبھی گستاخانہ خاکے منائے جاتے ہیں تو کبھی قرآن پاک کی بے حرمتی کی جاتی ہے. آپ کو یاد ہوگا چند سال پہلے امریکہ کا جو پادری تھا رونی, مطلب اس نے کس قدر ہنگامہ مچا رکھا تھا. وہ قرآن کو کبھی جلانے کا دعویٰ کرتا تھا, کبھی ایک تاریخ دیتا کبھی دوسری تاریخ دیتا تھا, قرآن کو جلانے کی اس نے کوشش بھی کی. اور کبھی مسلم بادگاہوں کو شہید کر دیا جاتا ہے اس مغرب میں. میں یورپ کا شمال مالک کی آپ سے مثالیں رکھوں گا, میں آہستہ آہستہ اس سے آپ اندازہ کر لیں گے. پھر اسی اسلامی فوبیا کے نام پر مودی کے دور میں انڈیا میں ریاستی سرپرستی میں اسلام مخالف سرگرمیاں بھی بہت تیزی سے جاری ہو گئی ہیں. یعنی عام فہم زبان میں اسلاموفوبیا کا مطلب جو ہے وہ مذہب اسلام یا مسلمانوں کے خلاف ان کے عقائد کی بنیاد پر نفرت, تعصب یا خوفزدہ کرنے کا ایک رویہ بن گیا ہے. اب آئیے میں آپ کو فرانس کی ایک مثال دیتا ہوں ریسنٹلی, کیونکہ وہ بہت مشہور ہیں اس فرانسی سسٹم میں. اسی سال چند ماہ پہلے فروری میں فرانس کے تاریخی شہر اسٹراسبرگ میں ایک زیر تعمیر مسجد, اس کا نام ہے اب حضرت ابو یمن ساری کے نام پر مسجد بنائی جا رہی ہے, اس کا ڈھانچہ بھی تیار ہوا ہے, اس پر ایک اسلام مخالف اور نسل پرستانہ جو ہے سلوگن لکھ دیے گئے ہیں کہ अपने गांव वापस जाओ के नारे लिखे गए। और ये वो जानते हैं कि ये मस्जिद मुकम्मल होने पर यूरोप की सबसे बड़ी इबादतगाह मस्जिद बनेगी। ये स्ट्रासबर्ग दुनिया के चंद ऐसे तारीखी शहरों में से एक है जहां यूरोपीय यूनियन है, यूरोपीय यूनियन के दफातर हैं, यूरोपीय यूनियन कोर्ट ऑफ ह्यूमन राइट्स है, यूएनओ के अलावा कई इंटरनेशनल अदारों के अहम दफातर कायम है। इस्लामोफोबी के हमले से दौरे हाजिर में फ्रांस में राज इस्लाम मुखालिफ माहौल का अंदाजा भी इस तरह से लगाया जा सकता है। आप देख सकते हैं ये क्या हो रहा है वहां पे। मस्जिद की इंतजामिया को कई बार धमकियां दी गई मगर पुलिस ने अभी तक उनके तहफ़ के लिए कोई कार्रवाई नहीं की। मुसलमानों बार बार ने तवज्जो इसकी तरफ दिलाई, धमकियां सुनाई भी गई, दिखाई भी गई, वो पंपलेट भी दिखाए गए, लेकिन वहां की पुलिस फ्रांस की पुलिस ने मुसलमान से कोई दावा नहीं किया। कनाडा में तो भारत फौरी तौर पर रद्दे मल आ गया, वो सब कुछ हो गया। इसके मुकाबले में आपको फ्रांस का ये वाकया आपको सामने रख रहा हूं मैं। तो ये एक मुसलमान तारीखी हकीकत है कि मुसलमानों को मजहब या रंग या दोनों की बुनियाद पर मुसलसल तफरीक और तनकीद और जुल्म बर्बरीत का निशाना बनाया जा रहा है। अब फ्रांसीसी सदर जो मैक्रोन है उसने इस्लाम और मुसलमानों के खिलाफ इस कदर शरंगेज मुहिम शुरू कर रखी है कि एमनेस्टी इंटरनेशनल जैसे अदारे उसके साथ दूसरे अदारे उन्होंने भी आवाज उठानी शुरू कर दी उसके सदर के खिलाफ। आप नेट पे जाएं, ऑनलाइन जाएं, देखें वो क्या खुद ये अदारे जो क्या कह रहे हैं उसके बारे में। यानी लास्ट ईयर में जो जारी होने वाली एमनेस्टी की जो रिपोर्ट के मुताबिक जो फ्रांसीसी हुकूमत जो ये एमनेस्टी ने लिखा है उसके अंदर मुसलमानों के बुनियादी अकीदे मसलन रोजे और नमाज को भी वो शिद्दत पसंदी के अलावा समझते हैं। मैक्रोन से ये शह पाकर हुकूमत का जो दीगर अहदेदार है वो भी इस्लाम को निशाना बना रहे हैं, जिसकी वजह से मुसलमानों के खिलाफ तासब और सरकारी तशद्दुद के वाकयात में दिन ब दिन बदतरी इजाफा होता जा रहा है। और गुज़श्ता साल जनवरी से अब तक लगभग 100 के करीब मस्जिद और इस्लामी स्कूलों को बंद कर दिया गया है वहां पर। यह फ्रांसीसी अखबार की रिपोर्ट मैं आपके सामने रख रहा हूं। मैं सैकड़ों मुसलमान तलबा जिनमें 10 साल की उम्र के बच्चे भी शामिल हैं उनको भी पुलिस ने शिद्दत पसंदी के इल्जाम में पकड़ लिया था। अंदाजा करिए आप, ये मैं यूनिवर्सिटी की रिपोर्ट आपको बता रहा हूं और उसके मुकाबले में आप कनाडा के लोगों का रवैया देखें, हुकूमत का रवैया देखें किस कदर बेहतर है। एमएससी के मुताबिक सरकारी स्तर पर लगाए जाने वाले बुनियाद परस्ती के इल्जाम अमूमन उन मजहब की पैरवी करने वाले उन मुसलमानों पर लगाए जाते हैं जिन्हें नजर आता है कि ये लोग मस्जिद में जाते हैं, सर पर टोपी है, दीन का यानी वो थोड़े दीनदार है, उनको पकड़ा जाता है। तो इस्लामोफोबी की तारीख से फिर बहन पूरा यूरोप भरा पड़ा है जिसको 9/11 के बाद जवाब बनाकर फिर से सरकारी सरपरस्ती में जिंदा कर दिया गया है, खासतौर पर इस वाक्य के बाद तो फिर से दोबारा जिंदा कर दिया गया है। फिर बाजारी आजाद मीडिया के जरिए इसको इस कदर आम कर दिया गया है कि आम अफराद के लिए मुसलमानों के खिलाफ ऐसा रद्दअमल बाजार एक कुदरती फेल तसव्वुर होने लगा है। यानी कनाडा में तो बड़ा एक इसका रिएक्ट हुआ ना, तो यूरोप उसे आम ले रहा है, जैसे कोई ऐसी खबर उसे कोई उसके लिए यूरोप के लिए कोई इतनी बड़ी खबर नहीं है जो कनाडा में हुआ है वाक्य। आप अखबार उठा के देख लें, इनके टीवी के चैनल देख लें आप कि कितनी कवरिंग की इन्होंने, मतलब है इससे पता चल जाएगा आपको इनके तासुब का। और इसके नतीजे में जमहूरी हुकूमतों और पार्टी को ले इस्लाम और मुखालिफ जज्बात और एहसास की तरवीजो शाद इन फ्रांसी सदर को लिए एक बड़ा नफा बख्श कारोबार बन गया है वहां पर, क्योंकि वो इस प्रोपेगेंडा के जरिए लोगों से ज्यादा वोट हासिल समझते हैं कि इसके जरिए इस प्रोपेगेंडा करके हम लोगों से ज्यादा वोट हासिल करने में कामयाब हो जाएंगे। और फिर फ्रेंच सदर जो मैक्रों है उसके कुछ नाकदीन के मुताबिक जो इस वो भी अखबार में आना शुरू हो गया, यूरोप अखबार में कभी उसके जो नाकदीन वो कहते हैं कि इस्लाम के खिलाफ इनका जो जहरीला जो प्रोपेगेंडा है दरअसल इनकी जानब से अपनी कोई भी मकबूलियत को बहाल करने का एक सस्ता तरीका है। ये बरतानवी अखबार ने अपने एडिटोरियल में लिखा है। अभी ताजा तरीन वाकये में इस्लाम मुखालिफ शिद्दत पसंदों ने अभी फ्रांस से निकले मैं स्पेन आ जाए उसका जो पड़ोस में है, वहां एक मर्सिया इलाके के गांव सान यावेर में मस्जिद पर हमला करके उसे आग लगाने की कोशिश की गई अभी चंद दिन पहले। इसमें शक नहीं कि वहां मुकामी लोगों और पुलिस की बरोबर कार्रवाई से नुकसान उतना नहीं हुआ जितना वो करने आए थे, उससे कम हुआ है। लेकिन हमलावरों ने मस्जिद की दीवारों पर जो इस्लाम खलफ नारे लिखे हैं और बहुत सी ऐसी चीजें लिखी हैं, नस्ल प्रस्ताना चीजें लिखी हैं। अब मकान के मुकामी लोग इसकी मजम्मत तो करते हैं और मुसलमान से यकजहती का इजहार भी किया है। उन्होंने कहा कि हम बरसों से इन मुसलमानों को जानते हैं, ये अमन पसंद कम्युनिटी है, हमारे दुख दर्द में ये काम आते हैं, बढ़ के काम आते हैं। लेकिन इसके बावजूद वहां पर यह काम हुआ उस मस्जिद के ऊपर जो मैंने आपको जिक्र किया है। आप उससे जरा और आगे आए یونان کی طرف آ جائے. یونان میں حکومت تھیلسونیکی نامی شہر جو کہ سلطنت عثمانیہ کے اندر سلونیکا کے نام سے مشہور تھا, اس میں مسلمانوں کے لیے مسجد بنانے کا درینا وہ طالبہ انہوں نے رد کر دیا یونان کی حکومت نے. بہن اسی شہر میں خلافت عثمانی کے دور میں 1829 تک, سن 1829 تک درجنوں مساجد تھیں, سینکڑوں مساجد تھیں, اور جن میں سے بڑی بڑی مساجد کو چرچز میں تبدیل کر دیا گیا ہے. لیکن اب باقی جتنی مساجد ہیں بڑی بڑی کو سب کو تباہ و برباد کر دیا, ملیا میٹ کر دیا گیا ہے. اور جو مساجد ابھی بچی ہیں چند ایک دو درجن, اب یونانی حکومت نے کھولنے سے انکاری ہے, کھولنے سے اجازت نہیں دیتی کسی کھولا جائے. اب کچھ عرصے سے مغرب اور دنیا اسلام کے مابین بڑھتی ہوئی کشیدگی جو ہے یورپ بھر میں تارکین وطن کے خلاف متعدد مہم, یعنی مہم شروع کرنے کا سبب بنی ہے. جو ہمارے مائگریٹ مسلمان مائگریٹ ہوئے ہیں عراق کی جنگ کے بعد, سیریا کے بعد, جہاں جہاں مغربوں نے جنگ جا کے چھیڑی ہے, جہاں تباہی بربادی کی ہے, لوگ وہاں سے نکلے ہیں جا کے تباہ, اس کے خلاف بھی وہاں پہ مہم شروع ہوئی ہے. یہ کوئی نہیں کہتا کہ یہ لوگ ان ملکوں میں جا کے جن ملکوں سے شہری آئے ہیں ان کو برباد کر دیا آپ نے, بم مار کے تباہ کر, اس لیے وہ لوگ وہاں سے نکلے ہیں تو تبھی آپ کے پاس پناہ لینے نکلے ہیں, اس پہ کوئی نہیں کہہ رہا. لیکن کہتے ہیں یہ ہمارے ملک میں آ گئے ہیں, ہمارے بوجھ بن گئے ہیں. پھر فرانس میں بہن ایک تنزیہ جریدہ ہے, اس میں کینیڈا میں ہلاک ہونے خاندان کی ہلاکت کا سبب بننے والے جو یہ دہشت گردانہ حملے کے بعد نا مغرب بھر میں یہ جو آپ کے ہاں جو حملہ ہوا ہے, جو سلسلہ ہوا ہے, اس کے بعد ایک ثقافتی جنگ شروع ہو گئی یورپ کے اندر. یعنی آپ دیکھیں نا ہمارے مذہب اسلام پر تنازع مزاح کرنے اور متنازع خاکے شاہ کرنے کی وجہ سے جو فرانس کا جو ایک جریدہ ہے شارلی ایبدو, اس کی ثقافتی سرگرمی پر ماضی میں بھی فرانس کی مسلم آبادی کی طرف سے کڑی تنقید کی گئی, بلکہ یورپ کے اندر بتانے کے اندر بڑے اہل دانش جو لوگ ہیں انہوں نے اس میں بڑی تنقید کی. اس نے کہا کہ یہ کیا گند شائع کیا جا رہا ہے, یہ تو ہماری روایت کے خلاف چل رہا ہے یہ اخبار. پھر بہن آپ یہ دیکھیں کہ تنازع مشرق وسطی ہو یا مغربی افریقی ممالک کے سیاسی بحران, شام کی خانہ جنگی ہو یا عراق میں جنگی تباہی, ہر خطے سے یعنی ترک وطن کر کے یورپ کا ہجرت کرنے والے جو مسلمان اور غیر مسلم دونوں بشندوں کی تعداد میں روز بروز اضافہ ہوتا جا رہا ہے ہم جانتے ہیں. اور یہ صورتحال اب فرانس اور جرمنی جیسے اقتصادی طور پر بڑے مضبوط یورپی ممالک کے لیے بھی ایک بڑا مسئلہ بن چکی ہے. میں اسلام فوبی کے جو جواز ہے اس کی طرف میں آ رہا ہوں آپ کے سامنے. جیسے میں نے آپ سے پہلے عرض کیا کہ یعنی یہ کوئی نہیں کہتا کہ وہاں یہ لوگ کیوں گئے, جنگ سے تباہ و برباد کر دیا, ان کا ورثہ ختم کر دیا, ان کا سب کچھ لوٹ لیا سب کچھ, لیکن یہ اس بات کا جو ہے بڑے شاکی ہے کہ یہ ان لوگ وہاں سے جو ہے وہ ہجرت کر کے ہمارے ہاں کیوں پہنچ گئے. اب تارکی وطن یہ جو مائگریٹ کر کے لوگ گئے ہیں وہ روزگار کی تلاشی میں تو یورپ طرف کیوں نہ جائیں, وہ اپنے ساتھ اپنی تہذیب و تمدن اپنی ثقافت جو لے کر آتے ہیں تو یہ ان کا ایک قدرتی طریقہ ہے. یعنی وہ جو اگر مسلمان جاتا ہے تو نماز پڑھتا ہے تو کیا وہ یعنی مائگریٹ کر کے اپنی نماز چھوڑ دیں؟ تو یورپ پر ہر مسلم ثقافت کا اثرات جو وہ کہتے ہیں مرتب ہو رہے ہیں. وہ یہ بھی کہتے ہیں یعنی مغربی, اب ان کا یہ بھی شکایت ہے کہ مغربی معاشروں کے جو قطع مسد طبقے ہیں ان کو بڑی شدید تشویش لاحق ہو گئی ہے. اب کچھ عرصے سے مغرب اور دنیا اسلام کے مابین بڑھتی ہوئی ایک کشیدگی جو ہے یورپ بھر میں اب تارکین وطن کے خلاف جو ہے مطلب مہم شروع ہو چکی ہے. آپ بھی جانتی ہیں فرانس میں مسلمانوں کے خلاف تو شدید کشیدگی کے بعد یہ یورپی حکومت کو مسلمان تارکین وطن نے ان کا مزید دائرہ تنگ کرنے کے لیے ایک اور وجہ فراہم کر دی ہے. یعنی وہ جو جس جریدے کا میں نے ذکر کیا ہے شارلی ایبدو پر حملے کے بعد فرانس جرمنی اور دیگر یورپی معاشروں میں ثقافتی جنگ پر بحث چھڑ گئی اخبارات میں. آپ کو دیکھے آپ یعنی غیر مذہبی نظام کی حکومت لائسزم کے حمل ملک جو ہے فرانس میں یورپ کی سب سے بڑی مسلم برادری آباد ہے, اور فرانس کا وہ دوسرا اسلام دوسرا سرکاری مذہب بھی ہے ان کے کانسٹیٹیوشن کے اندر. فرانس اس وقت اقتصادی بحران بے روزگاری بڑھتی ہوئی شرح جیسے مسائل سے دو چار ہے, کیونکہ اس نے یہ کیا ہے تو تمام مسلمان ملکوں نے ان کی جو پروڈکٹس کا ان کا بائیکاٹ کر دیا ہے, جس کے اس کا جی ڈی پی ریٹ بہت تیزی سے نیچے گر رہا ہے. اب یہ کہ قصور تو ان لوگوں کا ہے, اگر وہ یعنی اس کے رد عمل میں بہت سے درجن سے زیادہ مسلمان ممالک نے ان سے اپنے تجارتی القاعدہ کا بائیکاٹ کر لیا ہے تو اس میں جو تارکین وطن ان کا کیا قصور ہے؟ پھر آپ یہ دیکھیں کہ فرانس یہ فرانسیسی معاشرے میں قومی شناخت اور اسلام کے کردار کے موضوع پر آج کل نہایت شدید بحث چھڑی ہوئی ہے ان کے ٹی وی کے اوپر، اخبارات کے اوپر. فلورنس میں قائم یورپی یونیورسٹی انسٹیٹیوٹ سے منسلک ایک ماہر امور مشرق وسطی کے جو ایکسپرٹس ہیں اور سیاست اور اویور روئے کے بقول یہ وہ کہتی ہیں کہ یہ حملہ فرانس میں اسلام سے خوف کے بڑھتے ہوئے جذبات کی تاکیدی علامت کی حیثیت رکھتا ہے. یہاں تک وہ چلے گئے. پھر ایک اور فرانسیسی مصنف اور سیاسی صحافی ایرک زیمور ہیں، اس نے اپنی کتاب جو ہے فرینچ سوسائٹی میں تحریر کیا ہے کہ فرانس کی طرف سے مسلم تارکین وطن کی ایک بڑی تعداد کی ہجرت جو ہے فرانسیسی سیکولر اقدار کی تباہی کی اہم وجوہات میں سے ایک ہے. تو یہ کتاب ان کی بیسٹ سیلنگ رہی وہاں پہ فرانس کے اندر. آپ پروپیگنڈا کا یہ حال دیکھیں آپ. اور آگے چلیے، آپ حیران ہوں گے آپ کہ وہاں ایک متنازع مصنف ہے مشل بولوبیک، اس نے اسی سال کے آغاز میں ایک کتاب شائع کی، اس کا نام ہے سبمیشن. اس نے ایک ناول ہے سبمیشن کے نام سے، اس میں ایک پلاٹ اس نے فرضی تخلیق کیا ہے جس میں آپ دیکھیے کہ مقامی آبادی کے جذبات کو برنگیختہ کرنے کے لیے ایک فرضی تخیلاتی خاکہ کشی کی. یہ مصنف جو اپنے اس نئے ناول سبمیشن میں ایک پلاٹ تخلیق جو کر رہا ہے اس میں کہتا ہے کہ 2022 یعنی اگلے سال فرانس کا منظر تصور کرتے ہوئے لکھتا ہے کہ بھی اگلے سال فرانس کے صدارتی الیکشن میں انتہا پسندانہ رجحانات کی مسلمان سیاسی جماعت جو اخوان المسلمون ہے پارٹی، وہ انتہائی کتاب پسند خیالات کی سیاسی جماعت نیشنل فرنٹ کو شکست دے کر مسلمان سیاسی جماعت کے لیڈر محمود الدین عباس کو صدارتی انتخابات میں کامیابی دلا دے گی. اندازہ کریں، یہ اس نے کہا کہ خیالی اس کا پلاٹ ہے. اس نے کہا وہ جب جماعت اخوان المسلمین جب برسر اقدار آ جائے گی تو اس نے کہا کہ حکومت سازی کے دوران ہونے والے اقدامات کا احاطہ کرنے کی کوشش میں اس میں آپ دیکھیں اس نے اور جو شہر انگیز پراپرٹ کیا اپنی اس کتاب کے اندر، اس کو سوچئے ذرا آپ کہ وہ کیا لکھتا ہے، کس طرح وہ لوگوں کو وہاں پہ اکسا رہا ہے. وہ کہتا ہے کہ جب یہ اقدار میں آ جائیں گے تو یہ تھا پسند مسلمان جو ہے وہاں پہ سوربن یونیورسٹی جو بہت بڑی یونیورسٹی ہے فرانس کی، اس کا نام تبدیل کر کے پیرس سوربن اسلامک یونیورسٹی کر دیں گے، لکھتے ہیں بنا دی جائے گی. پھر فرانس کے تمام اسکولوں میں مذہبی تعلیم کو لازمی قرار دے دیا جائے گا. پھر اس نے یہ کہا کہ فرانس کی تمام خواتین کو کام کرنے پر ان کے پابندی عائد کر دی جائے گی اور فرانس میں ایک سے زیادہ شادیوں کی اجازت دے دی جائے گی اور خواتین جو ہیں وہ اپنی مغربی لباس چھوڑ کر اپنے جمع چھوڑ کر حجاب کو اپنا لیں گی، مکمل لباس میں لازم کر دیا جائے گا. اور پھر یونیورسٹی کے جو غیر مسلم اساتذہ ہیں ان کو مذہب کی تبدیلی کا سامنا کرنا پڑے گا. آپ دیکھیے یہ ایسا اس نے ناول میں اپنا پلاٹ لکھا ہے، لوگ بنیں گے اختیار کرنے کے لیے
جو ہے وہ اسی طرح سے کنٹینیو کرتے ہیں. ہم ایک چھوٹی سی بریک کا وقت ہے، آپ جب فرانس کا ذکر کر رہے ہیں تو میں ذکر کرنا چاہتی ہوں کہ فرانس نے ہوتا یہ ہے کہ تاریخ میں جو چیزیں ہوتی ہیں اور قومیں بعض اوقات ان چیزوں کو یاد بھی رکھا کرتی ہیں. آٹومنز نے جب رول کیا تو کمال کا رول کیا، فرانس سے تک نہیں پہنچ پائے تھے، یا فرانس کے ساتھ پھر جب الائنس ہوتا ہے سیکنڈ ورلڈ وار میں فرانس
اسپینش. میں نے صرف فرانس کا ذکر کیا ہے، میں آپ کے سامعین کے لیے ناظرین کے لیے یورپ کے دو تین ملکوں کا بڑا مختصر اور بھی ذکر کروں گا تاکہ آپ کو پتا چلے کہ اسلاموفوبیا کا یہ جن ہے کس تیزی سے باہر نکلا ہے.
Exactly. کیونکہ خوف ہے، انہوں نے دیکھا ہوا ہے مسلمز کو رول کرتے ہوئے اور ان کو خوف ہے کہ دوبارہ اس رول میں آ جائے. اور نہ صرف مسلمان بلکہ یہودیوں کو، پرتگیز اور جو اسپینش یہودی اور مسلمان تھے ان کو چھپ کے رہنا پڑا تھا کیونکہ دے ور افریڈ کہ یہ لوگ دوبارہ سے رول نہ پکڑ لیں. اینی ویز ایک بریک لیتے ہیں، واپس آتے ہیں، ہمارے ساتھ رہیے.
You are listening to WTOR 770 AM, Youngstown, Toronto.
COVID-19 سے ہم نے یہ سیکھا ہے کہ ایک چھوٹی سی چیز کتنی تیزی سے پھیل سکتی ہے، ایک اٹھتی لہر کی طرح. اگر ہم میں سے زیادہ تر لوگ ویکسین لگوا لیں تو ہم ایک بڑی لہر شروع کر سکتے ہیں، کینیڈا کے لوگوں کی لہر جو ہمیں اپنے پیاری جگہوں اور اپنے پیاروں کے پاس لوٹنے میں مدد کرے گی. ہم سب ویکسین لگوا کر مدد کر سکتے ہیں. canada.ca/covid-vaccine پر مزید جانیں. حکومت کینیڈا کی طرف سے ایک پیغام.
कहते हैं कि माया को खींचे माया कर कर लंबे हाथ। हैरिसन द मैजेस्टिक मॉर्गेजेस के साथ रेजिडेंशियल कमर्शियल मॉर्गेज रीफाइनेंसिंग आपने करनी है, किसी किस्म की इन्वेस्टमेंट प्रॉपर्टी लेनी है, सारे बैंकर्स और लेंडर्स के साथ डीप तल्लुक आते हैं इनके, आपको फाइनेंसिंग का बंदोबस्त दिया जाएगा और चार्जेस भी कोई नहीं देने पड़ेंगे। हैरिसन जी बड़ी कमाल की तिकड़म लड़ा सकते हैं, बस आप कॉल कर लीजिए और पैसे का रेंज हो जाएगा $228 से $1,000 महीना कैसे बचा सकते हैं। कॉल हैरिसन नाउ 6472281000 हैरिसन ऑफ मैजेस्टिक मॉर्गेजेस।
एशियन फूड सेंटर 905-793-1338 आपके किचन की तमाम जरूरियात एक ही छत तले। फ्रूट्स एंड वेजिटेबल्स, ग्रोसरीज एंड स्टेबल्स, ब्रेड डेयरी एंड एग, बेवरेज एंड कन्फेक्शनरी, ब्रांडेड फूड, पर्सनल केयर एंड हाउसहोल्ड, स्वीट्स एंड समोसास। ऑर्डर नाउ फॉर इन स्टोर फ्री पिकअप 905-793-1338। होम डिलीवरी इज ऑल्सो अवेलेबल। एशियन फूड सेंटर 905-793-1338। एशियन फूड सेंटर।
कहीं मॉर्गेज नहीं मिल रही, झटपट मॉर्गेज दिला के सारी मुश्किल कर देंगी आसान। 11 साल से ज्यादा तजर्बा और एक भरोसा मंद नाम। हर किस्म की रेजिडेंशियल या कमर्शियल मॉर्गेज के लिए मॉर्गेज अलायंस की जैस्मिन परमार से राब्ता करें। रीफाइनेंसिंग ऑप्शंस, रिन्यूअल ऑप्शंस, मॉर्गेज डिफिकल्टीज, डाउन पेमेंट इश्यूज, सेल्फ एम्प्लॉयड, प्राइवेट फंड्स, सेकेंड मॉर्गेज के लिए कॉन्टेक्ट करें मोस्ट ट्रस्टवर्दी जैस्मिन परमार से। नंबर टू कॉल 6479235659 6479235659। लाइसेंस नंबर 10530।
Ayyo, who is the stager?
Complete home furniture and appliances, latest style, color, fabric, golden ya phir silver, modern, traditional, contemporary furniture and decor. Complete home furniture and appliances. Must see, must visit a designer's collection and affordable price.
Seeing is believing. Complete home furniture and appliances.
No cost, free advice. 547 Steeles Avenue East in Brampton. 905-244-4663. 244-4663.
अपने घर की खूबसूरती के लिए आज ही कॉल कीजिए SS पेंटिंग। किसी भी इंटीरियर या एक्सटीरियर पेंटिंग के लिए, रेजिडेंशियल हो या कमर्शियल, ड्राईवॉल रिपेयर्स, वाटर डैमेज, वॉलपेपर रिमूवल, प्रोफेशनल पॉपकॉर्न स्टोको सीलिंग एंड रिपेयर विद गारंटी। कॉल टुडे SS पेंटिंग 6472711974 6472711974 SS पेंटिंग।
ये है राजधानी राजधानी राजधानी
स्वीट्स हुन खुल गया है। टेक आउट सर्विसेज वास्ते मेडोवेल्ड टाउन सेंटर ते विंस्टन चर्चिल एंड बैटलफोर्ड रोड मिसिसागा।
ये है राजधानी राजधानी राजधानी।
जी साहब, एक बार फिर से आपको खुश आमदीद कहना चाहते हैं। जनाब समीउल्लाह मलिक साहब हमारे साथ हैं और वो इस्लामोफोबिया के हवाले से मुख्तलिफ ममालिक का जो तज्जिया है वो पेश कर रहे हैं, मगर तारीख के बारे में ज़ाहिर है उसको पढ़ना। और मैं तो सिर्फ ये कहती हूँ कि मुसलमानों के जो इक्तदार के दौर थे, बड़े भरपूर दौर गुजरे और फिर चंद लोगों की गलतियों के साथ फिर वापसी का सफ़र शुरू हुआ। फ्रांस को ये क्या 13वीं से लेके 19वीं सदी तक का वाक्य ही है ना, 1918 के बाद, यानी फर्स्ट वर्ल्ड वॉर, सेकेंड वर्ल्ड वॉर, जहां से आके फिर ऑटोमन्स का तख्ता पलटता है। मगर वो खौफ एक है और वो अपनी गलती को दोहराना नहीं चाहते, जिसकी बिना पर वो ज्यादा से ज्यादा पाबंदियां लगाते हैं। हालांकि मेरा ख्याल है पाबंदी किसी भी रिलीजन के लिहाज से किसी की भी कौम पे लगाए तो ये एक आतिशफिशां होता है। जितना जमीन में किसी चीज को दबाए रखो तो उतने प्रेशर के साथ वो चीज बाहर निकलती है। दिस इज व्हाट आई बिलीव इज। मगर आज की जो दुनिया हाल की सूरत हाल है, चाहे वो फ्रांस का जिक्र कर लें, चाहे आप बर्तानिया का जिक्र कर लें, तो यकीनन ये शिकार थे इन, यानी इन्होंने जिस तरह से ऑटोमन्स के दौर में जो कुछ भी हुआ और जो इन लोगों के रोल्स थे, इनके राइटर्स भी قوم کو زندہ رکھنے کے لیے یا نہ اپنے لوگوں کو زندہ رکھنے کے لیے لوگوں پہ سختیاں کرتی ہیں. یہ مورینوز اینڈ مرسکوز کے بارے میں آپ پڑھ کے دیکھیے گا. اینی ویز سمیع اللہ ملک صاحب کو ہم خوش آمدید ایک بار پھر سے کہتے ہیں اور یقیناً آپ کے تجربے سے فائدہ لیتے ہیں. جی سر, آپ فرما رہے تھے مختلف ممالک کا اسلامو فوبیا سے متعلق اور پھر ہسٹری.
خیر, میں اس طرف بھی آتا ہوں, لیکن ابھی 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 جو آپ نے انٹرو پھر دوبارہ جو کیا ہے, میں اس پہ صرف دو جملے کہہ کے میں آگے چلتا ہوں.
جی,
اب آپ یہ دیکھیے کہ میں یہ مسلمانوں کے لمحہ فکری آپ کے سامنے رکھنے لگا ہوں. میں پچھلے دنوں ایک کتاب پڑھ رہا تھا اور اس کتاب میں برطانی اور جو ہندوستان کا جو را کا چیف ہے ایسٹ بنگلہ دیش بننے سے پہلے, اس نے کہا کہ میں کئی سال تک میں نے ایک اس نے کہا کہ میں نے ایک یہودی کتاب پڑھی اولڈ از گولڈ, جس میں اس نے لکھا تھا کہ یہ جو اسپین کے اندر مسلمانوں کی حکومت ختم کی گئی, تو اس یہودی نے لکھا کہ اس کے پیچھے ان عیسائیوں کے رچرڈ کے فلپ کے ان کے ایڈوائزر ہم لوگ تھے, ہم نے انہیں بتایا کہ کس طرح مسلمانوں کی بےحکنی کی جا سکتی, ہم ان کے پیچھے تھے. اور اس نے کہا کہ اب ہم اس وقت بھی میں اس نے اس یہودی نے اپنے دوسرے یہودی نے حکومتوں کو لکھا اسرائیل کو وہ قرآن کو مخاطب کر کے لکھا کہ ضرورت اس عمر کی ہے کہ آپ بجائے اسلحہ استعمال کرنے کے آپ سیاسی طور پہ مسلمانوں کی بےحکنی کرنے کے لیے جو ہے ان طاقتوں کی مدد کریں جو کہ مسلمانوں کی جو ہے بےحکنی کے لیے تیار ہے. اس نے کہا جب میں نے یہ پڑھا تو پھر میں اسپین گیا بقایا طور پہ جہاں کا اسباب ڈھونڈے کہ یہاں پہ مسلمانوں کی حکومت کس طرح ختم ہوئی, پھر وہ اس پہ پوری ریسرچ کر کے میں واپس ہندوستان آیا, پھر اس کو ہم نے پھر بنگلہ دیش میں امپلیمنٹ کیا. اب آپ یہ دیکھیے, میں آپ کی اس بات سے میرے ذہن میں فوری طور پہ یہ بات آ گئی. اب آئیے اس اسلام فوبیا کی بات جس کی طرف ہم آج کا پروگرام کر رہے ہیں. میں بھی یہاں برطانیہ میں رہتا ہوں, میں برطانیہ کی آپ کے سامنے مثال رکھنا چاہتا ہوں. میں نے آپ کے سامنے فرانس کی مثال رکھی ہے, اسپین کی مثال رکھی ہے, آپ کے سامنے یونان کی مثال رکھی ہے, اب برطانیہ کیا دیکھیے. آپ برطانیہ میں 2001 سے لے کے بہن اب تک 500 گرجا گھر بند ہو چکے ہیں. یہ میں ایک مستند رپورٹ سے جو چیزیں آپ کو بتا رہا ہوں میں, اور ان چرچز کی جگہ لوکل اتھارٹیز کی قانونی اجازت کے بعد 493 مساجد مرض وجود میں آئی ہیں ان چرچز کے اندر. یہاں صرف توحید اور رسالت اور دنیا کی سلامتی کا پیغام دینے کے ساتھ ساتھ نہ صرف ان کو آباد کیا گیا ہے بلکہ تمام مذاہب رنگ و نسل سے بالا تر ہو کر لوکل کمیونٹی کے رفاہ عامہ کا کام بھی بخوبی سر انجام دے رہی ہے, اور جس کو یہاں کی کمیونٹی بڑی سراہ رہی ہے. یہاں پہ اکثر ہر روز کسی نہ کسی مسجد میں لارڈ میئر جا رہے ہیں, ایم پیز وغیرہ جا رہے ہیں, حکومت کے لوگ جا رہے ہیں, اور یہ ہیومن رائٹس کے لوگ وہاں پہ جا رہے ہیں. پھر بہن میں بتاؤں, ان گرجا گھروں کے بند ہونے کی وجہ مسلمان تو نہیں ہے. وہ خود اپنی رپورٹ میں لکھتے ہیں کہ انہوں نے کہا کہ گرجا گھر بند ہونے کی وجہ ان کی ویرانی تھی, کیونکہ یہاں کوئی عیسائی عبادت کے لیے داخل ہی نہیں ہوتا تھا. جبکہ 2020 میں ہونے والے ایک عام سرکاری سروے کے مطابق, وہ آن لائن موجود ہے سروے جس کا میں ذکر کرنے لگا ہوں, مساجد تبدیل ہونے کے بعد صرف لندن میں جو سروے اس میں آیا کہ اس نے کہا 683,000 مسلمان 5 وقت کی نماز ادا کرتے ہیں, جبکہ گرجا گھروں میں عبادت کے لیے آنے والے عیسائیوں کی تعداد 20 گنا کم ہو کر 689,000 ماہانہ ہو چکی ہے. اور وہ لکھتا ہے رپورٹ میں کہ نوجوان عیسائیوں کی تعداد ان میں نہ ہونے کے برابر ہے, اور سروے میں اس کا اعتراف بھی کیا گیا ہے کہ ان مساجد کا ہم ذکر کر رہے ہیں جو کہ چرچز میں بن گئی ہیں, اس میں معاشرے کی اصلاح کا کام بہت خوبی سے ادا کیا جا رہا ہے. معاشرے سے مراد یہ ہے کہ برطانیہ کا معاشرہ جس کی میں بات کر رہا ہوں. ہاں, یہاں پہ تمام غیر مسلم کو بھی دعوت عام ہے. میں جس مسجد میں ہوتا ہوں یہاں پہ اکثر ہر ہفتے کو نہ کہ ہمارے پاس مختلف مذہب کے لوگوں کو ڈیلیگیشن آتا ہے, ہم انہیں اسلام کے بارے میں بتاتے ہیں, اسلام کی تعلیمات کے بارے میں بتاتے ہیں, ہمارے سب بیٹھتے ہیں, اٹھتے ہیں, دیکھتے ہیں, ان کے بہت سے جو ریزرویشن ہیں وہ آ کے ختم ہو جاتے ہیں. ہم سے بڑے یعنی سخت سوال بھی ہم سے کرتے ہیں, ہم ان کا بھی جواب دیتے ہیں, بتاتے ہیں ان کا صحیح کیا ہے, پروپیگنڈا کیا ہے. پھر میں یہاں غیر مسلموں کو بھی ہماری مساجد میں بتاؤں, دعوت عام ہے, وہ آ کر خود اپنی آنکھوں سے اس کام کو ملازہ کریں جو ہم کر رہے ہیں یہاں پہ. ہم کو چھپا کے تو کام کر نہیں رہے, انڈر گراؤنڈ تو کام کر نہیں رہے مطلب. اور پھر گرجا گھروں کے غیر آباد ہونے کی وجہ عیسائیوں میں جو ہے سب سے بڑی وہ مذہب بیزاری آ گئی ہے, اپنے مذہب سے بیزار ہو گئے, یہ الہادی سوچ کا بڑا عروج آ گیا ہے, ایتھیسٹ بہت بن گئے ہیں. پھر گرجا گھروں میں یہ جو کرپشن کے علاوہ دیگر اخلاقی کمزوریاں جو باوجود دبانے کے منظر عام پر آ جاتی ہیں, اخبارات میں آ جاتی ہیں, یہ بھی ایک وجہ ہے چرچ سے نفرت, لوگوں عیسائیوں نے جو چرچ سے نفرت کرنی شروع کر دی ہے. اس کا یعنی یہ جتنی بھی خبریں آتی ہیں اخبارات میں, یہ مسلمان تو نہیں دیتے, ये जो गिरजाघरों की जो करप्शन और अखलाकी कमजोरी के जो स्कैंडल छपते हैं वो मुसलमान तो नहीं देते वो। फिर इसके अलावा कसीर तादाद में इस्लाम जो है सही जो है वो ईसाई कबूल कर रहे हैं, पढ़े लिखे लोग कबूल कर रहे हैं। फिर बाकायदा जब मुसलमान हो जाते हैं हमारे साथ ही हमारी मसाजिद में वो भी हुकूमत मुसलमान का हिस्सा बनकर अपना किरदार अदा कर रहे हैं। आप यकीन करें बात का ऐसा होता है कि नमाज में पढ़ रहा होता मेरे इस तरफ भी गैर मुस्लिम जो मुसलमान अल्हम्दुलिल्लाह अंग्रेज खड़ा है, इधर भी अंग्रेज खड़ा है, आगे भी खड़ा है, पीछे भी खड़ा है, इस तरह का हाल है हमारे साथ में। हमने तो कोई तफरीक नहीं रखी वहां पे, तमाम माल के लोग आते हैं, काले भी इथोपिया के भी हैं, सोमाली के भी हैं, तुर्क भी हैं, अरब भी हैं, पाकिस्तानी भी हैं, सब मिलकर नमाज पढ़ते हैं वहां पर, जितने मुसलमान मुल्कों के हैं वहां पर हमारी मस्जिद में, तमाम मसाद में ऐसा ही होता है। अब मैं आपको एक दो मिसालें देता हूं छोटी सी, आप इससे बाद आ जाएगा पता चल जाएगा आपको इसकी सफ़ोबी की वजह भी। लंदन का एक तारीखी चर्च है सेंट ऑफ जॉर्जिया, उसमें 1230 अफराद की इबादत की गुंजाइश मौजूद है, बड़ा मशहूर चर्च है। लेकिन अब वहां सिर्फ एक दर्जन अफराद बड़ी मुश्किल से इबादत के लिए आते हैं, क्या ये मुसलमानों का कसूर है? और यही हाल मशहूर गिरजाघर सेंट मारिया का है, जहां बहुत बड़ा चर्च है, वो वहां 20 अफराद बड़ी मुश्किल से जमा होते हैं, और जबकि इसी गिरजाघर के पहलू में एक मस्जिद है मुसलमानों की, वहां 5 मरतबा मस्जिद में हर नमाज में 100 के करीब अफराद, हर नमाज में 100 से करीब अफराद नमाज अदा करने के लिए आते हैं, वो देखते हैं। फिर जब वो देखते हैं कि जुमे की नमाज में तादाद जो है 1000 से ऊपर चली जाती है, और अक्सर मस्जिद से बाहर फुटपाथ और सड़क पर भी लोग नमाज अदा करते हैं, और वो जब गुजरते हुए ईसाई दूसरे मजहब के लोग देखते हैं कि मुसलमान जो है नमाज पढ़ रहे हैं वहां पर मस्जिद में। लेकिन एक तरीका है, जब नमाज पढ़ के खत्म करते हैं फौरी तौर पर मुसलमान खड़े हो जाते हैं, जगह बिल्कुल साफ कर दी जाती है बकायदा तौर पर, कोई ट्रैफिक की यानी नहीं किया जाता, ट्रैफिक रुकी नहीं जाती, गाड़ियां हम बकायदा अपनी पार्किंग में खड़ी करते हैं, चाहे दूर खड़ी करके आए ताकि किसी को इस बात की जो है वो मुश्किल पेश ना आए। यानी एक डिसिप्लिन हमने रखा हुआ है, हमने मुसलमानों को बता रखा है कि हमने अपने किरदार से भी एक जो है मैसेज देना है, कोई बहाना इनके पास ना आए। और यही हाल मैं बरतानिया के दीगर छोटे बड़े जितने भी शहर हैं वहां भी यही हाल है उस मसाजे के अंदर। अब मैं आपको एक तनासब बताता हूं आबादी का, आप सुनिएगा, ये वो तनासब है जो कि मैंने बरतानिया के अदारे से लिया है। यानी यहां लंदन के बाद दूसरा बड़ा शहर मैनचेस्टर है, वहां मुसलमानों की तादाद 15.8% है टोटल आबादी का। बर्मिंगम तीसरा शहर है बड़ा बरतानिया का, वहां पर 21.8% आबादी है मुसलमानों की। ब्रेडफोर्ड में 24.7% आबादी है, ये चौथा बड़ा शहर है। अब इनके मुकाबले जो मसाजिद की तादाद जो हमको बताई, इसमें फिर ताजुब की जरूरत तो नहीं है, इतने लोग जो यहाँ पे होंगे तो मसाजिद तो बनेगी।
आपका तजुर्बा बहुत है, मैं बोलना नहीं चाहती थी मगर मैं, आपने बड़ी खूबसूरत बात की, नमाज हमें
कहने दीजिए, उस पर जरूर बात कहिए। मतलब फिर बहन बात यह है कि ये तमाम मसाजिद की जो तामीर है, इनके चलाने के जो भारी अखराज होते हैं, ये खासतर हम लोग अपनी जेबों से इसको पूरा करते हैं, जबकि इस वक्त भी गैर आबाद चर्च हैं उनको गवर्नमेंट बकायदा तौर पर बड़ी एयाना देती है, बड़ी एड देती है। फिर मैं आपकी इतला के लिए एक और बड़ी खुश आयन बात दर्ज कर दूं कि सिर्फ लंदन में 100 से ज्यादा शरिया काउंसिल्स भी हैं जो मुसलमानों के बाहमी खानगी और शरी मसाइल में रहनमाई के लिए मौजूद हैं, जिनकी बिना पर हम बरतानवी हमारे जो कपल्स हैं जो दूसरे लोग हैं बरतानवी अदालतों में जाने के बजाय घर की दहलीज पर बगैर किसी फीस, बगैर किसी वकील के और बगैर किसी ताखीर के मामला जो है हल कर दिए जाते हैं। यह है वो सूरत हाल जिसको देख के जो इस्लामोफोबिया के जहन को जो है बुखार चढ़ा हुआ है। जी फरमाइए बहन आप।
सर मैं, आपने बड़ी अच्छे तरीके से, और नमाज मुझे डिसिप्लिन सिखाती है इसमें कोई शक नहीं, एक वक्त में बल्कि टोरंटो स्टार ने इसको कवर किया कि यही अजीम लोग हैं और उन पर प्राइड भी ली उन्होंने, मगर आप मुझे ये बताइएगा कि लंदन में, इंग्लैंड में कितने लोग हैं जो हमारी क्या परसेंटेज है, जो पॉलिसी मेकिंग में जो लोग शामिल हैं वो कितनी परसेंट है?
ये बहुत पॉलिसी मेकिंग सवाल किया, जज़ाकअल्लाह। पहले तो मैं इस सवाल पूछने में आपका शुक्रिया अदा करता हूँ, मुमकिन है आपके सवाल और मेरे जवाब के बाद लोगों के जहनों में ये बात उठे और ये जाने भी मतलब है। इसमें शक नहीं बहन, इसमें हमने मुजरमाना गफलत की है, इसमें हमारी मुजरमाना गफलत हुई है। लोग जो आए हैं, लोगों ने क्या किया है कि हमारी जो फैमिली जो आए, पहले मैं आपको ये बात बता दूं, बरतानिया के अंदर जो पहली खेप आई है बरतानिया, इनकी फैक्ट्रियां चलाने के लिए आई लोग जो, वो अनपढ़ आए, वो एजुकेटेड नहीं थे, स्कूल का मुंह उन्होंने देखा नहीं था। वो जब आए तो उन्होंने पैसा कमाने को ही शबरोस अपना ईमान बना लिया और उन्होंने कहा कि हम बस पैसे कमाएंगे और फिर वापस जाएंगे, अपने बच्चों को वापस अच्छी जिंदगी देंगे। वो इसी लगन में दिन रात लगे रहे वहां पे, यहाँ पे करने के लिए। बाद में बरतानिया, आपको पता है कि ये तो अपनी देखता है, इसने क्या किया कि इसने अपने कानून का धर्म करते हुए इसने कहा इतना तो बहुत सा फौरन से बाहर जा रहा है, तो क्यों ना इनको इनकी फैमिलीज को लाने की भी इजाजत दे दी जाए ताकि ये लोग अपनी फैमिली यहीं पे खर्च करें और हमारे मुल्क की जो इकॉनमी है वो बूस्टअप हो। तो हमें इजाजत दे दी गई, फैमिली आ गई। जब फैमिली आई तो उनको जो बच्चे उनके साथ जो जवान आए थे वो एक साल असल पड़े वहां पे यहाँ पे तालीम हासिल, उसके बाद उनको भी फैक्ट्री में धकेल दिया गया, यानी वो भी खातर खा तालीम हासिल न कर सके। हाँ अलबत्ता वो बच्चे जो अपने माँ बाप के एयान के लिए फैक्ट्री में चले गए थे, अब उनके बच्चों ने पढ़ना शुरू कर दिया, अब उनके बच्चे जो हैं वो पढ़ रहे हैं, यूनिवर्सिटी से फारिग भी हो गए हैं, अच्छी अच्छी जॉब्स भी कर रहे हैं। अब आप ये देखिए, जहां तक कानून साजी की तरफ पूछा है तो इसे बरतानिया के अंदर दर्जनों के हिसाब से लॉर्ड मेयर है, सैकड़ों के हिसाब से हमारे काउंसलर्स हैं, दर्जनों के हिसाब से हमारे मेंबर ऑफ पार्लियामेंट हैं और लॉर्ड्स हैं, हमारे बहुत से वकला हैं, जजेस हैं हमारे इस वक्त यहाँ बहुत ज्यादा, पुलिस के अंदर हमारे बहुत से पाकिस्तानी मौजूद हैं जो कि अच्छे अच्छे उहदों पे हैं। बल्कि आज से दो साल पहले तो दो चीफ कांस्टेबल जो कि पूरी पुलिस के हेड थे वो पाकिस्तानी मुसलमान थे, इनमें एक अब्दुल गफूर थे, एक दूसरे एक और साहब थे। अब भी बहुत से अहम उहदों पे जो है पुलिस के उहदों में वो पाकिस्तानी मुसलमान हैं, इस तरह फौज के अंदर भी मुसलमान है, पाकिस्तानी मुसलमान है यहाँ पे। हाँ अलबत्ता जिस वक्त वो आए थे उस वक्त आप जैसा आदमी को सवाल करने वाला होता, को जवाब देने वाला होता, तो हो सकता है कि आज हमारी नस्ल उससे कहीं ज्यादा आगे होती।
सर आपको बहुत शुक्रिया, आपने बड़े खूबसूरत तरीके से जवाब दिया। मैं चंद एक पॉलिटिकल
मुकाबले में क्या हुआ कि जो चाहे दुश्मन उसकी तारीफ करना बनती है, जो दूसरे इंडिया से लोग आए उन्होंने ये काम नहीं किया, उन्होंने शुरू दिन से अपने बच्चों की तालीम पर गौर यानी तवज्जो देनी शुरू कर दी, उन्होंने तालीम पर तवज्जो दी। और तालीम पर तवज्जो देने के बाद इसमें मुझे ये कहने दीजिए कि आज बरतानिया के अंदर तालीमी मियार के अंदर मुसलमानों से ज्यादा हिंदुस्तान के बच्चे जो है वो तरक्की कर रहे हैं। मैं अपने दिल को तसली देने के लिए ये कह दूं कि हिंदुस्तानी मुसलमानों के बच्चे भी बहुत तरक्की कर रहे हैं, हाँ कर रहे हैं, लेकिन वो अपने नाम के साथ हिंदुस्तानी लिखते हैं, इसलिए स्टैटिस्टिक में मैं उनको हिंदुस्तानी ही गिनता हूं मैं। लेकिन ये है कि अब यूनिवर्सिटियों के अंदर जो है वो मुसलमान सामने आ रहे हैं। अब मुसलमानों में ये है कि सिर्फ पाकिस्तानी मुसलमान बच्चे नहीं हैं, उसमें अरब भी शामिल हो गए हैं और मुसलमान मालिक के बच्चे भी शामिल हो गए हैं। यूनिवर्सिटियों के अंदर जो है अच्छी तामीरी जो काम हो रहा है वहाँ पे इस्लामिक सोसाइटीज बन गई हैं और मोस्टली यूनिवर्सिटीज की जो रिपोर्ट है इस्लामिक सोसाइटी के बारे में बड़ी हौसला अफजा है। उन्होंने कहा है कि हमने इस्लामिक सोसाइटीज को बड़े करीब से हमने वॉच करके देखा है, ये लड़कियां और लड़के मिलके ये जो काम कर रहे हैं, ये दूसरे लोगों जो गैर मुस्लिम जो लड़कियां लड़के हैं उनके साथ इनका बिहेवियर बहुत अच्छा है, इनका अखलाक बहुत अच्छा है। ये खास तौर पर रमजान के महीने में एक दूसरे के साथ एक दावते की दावत करते हैं, गैर मुस्लिम बच्चों को उनको बुलाते हैं, सवाल और जवाब की नशिस्त होती है और बहुत से इसातिज़ा प्रोफेसर वो भी इसमें जमा उसमें शामिल होते हैं इस प्रोग्राम के अंदर, वो भी देखते हैं। उन्होंने कहा कि ये जो नौजवान बच्चे यूनिवर्सिटी में पढ़ रहे हैं ये इस्लाम के बारे में जो बैड क्लाउड थे, जो काले बादल थे, उनको काफ़ी छट गए हैं, काफ़ी चीज़ें कर रहे हैं, अपनी तौर पे काम हो रहा है। लेकिन जो काम हमें करना चाहिए, जिस लेवल का होना चाहिए, मैं इस पर मुतमिन नहीं हूँ, मैं समझता हूँ अभी इसमें बहुत काम करने का बाकी है जो हमें करना चाहिए। आपका सवाल का जवाब
दीजिए। बहुत शुक्रिया, मैंने आपने बड़े अच्छे तरीके से एक्सप्लेन किया। पॉलिसी मेकिंग इज अ डिपार्टमेंट, ज़ाहिर है जॉब नौकरी मैंने भी करनी है, मैं भी सब कुछ करने के लिए तैयार हूँ, वकील भी हैं, डॉक्टर्स भी हैं, इंजीनियर्स भी हैं, मगर पॉलिसी मेकिंग इंस्टीट्यूशन में जहाँ आपके जो प्राइम मिनिस्टर हैं उनके इर्द गिर्द जो उनको कुछ चीज़ दिखा सकते हैं और उस पर किसी चीज को अमल दरामद करा सकते हैं, वो कितने पाकिस्तानी
हैं? पिछली हुकूमत में थे लेकिन एक खास एक तर्ज अमल ने जो है उनको जो है एक तरफ कर दिया और ये नई हुकूमत है इसमें कोई शक नहीं कि इंडियन नजाद ब्रिटिश जो है वो काफी तादाद है।
बड़ी प्यारी बात और कही, एक खास तर्ज अमल
से लेकर नौ अहम उहदों पे जो इंडियन नजाद ब्रिटिश है जो यहाँ पे मौजूद है उसमें होम सेक्रेटरी है, हमारा बरतानिया का वजीर खजाना है, वजीर दाखिला है, ऐसे जो बड़ी बड़ी जो पोस्ट हैं उनके पास है। दूर ना जाइए, अमेरिका के अंदर हमारी नाइट सदर कमला जो है वो भी आपको पता है कि वो भी हिंदुस्तान की है, हिंदुस्तानी निजात है। और वो कहते वो ये अफराद ये कहते हैं कि अभी हमें हिंदुस्तानी ना कहा जाए, ये वो खुद कहते हैं, बहुत से लोग सवाल करते हैं हमें ना कहा जाए, हम ब्रिटिश हैं।
सर मैं कैनेडियन हूँ, मगर वो दिल में जो वतन की मोहब्बत है वो तो इंसान की कहीं नहीं जाती ना। वी गिव
पर ये है कि इसमें मैं आपकी बात से इत्तफाक करता हूँ, ये बात दुरुस्त है और ऐसा होता है। अब आप इसकी एक मिसाल आप ये देखते हैं कि सारी दुनिया को पता है कि इस वक्त दुनिया में सबसे वर्स्ट पोजिशन कोविड-19 की वो हिंदुस्तान में है, अब भी चल रही है,
कोई शक नहीं।
लेकिन उसके जवाब में पाकिस्तान उसके मुकाबले अशरे अशीर नहीं है, लेकिन पाकिस्तान से आने के जो विजिटर्स हैं उन पर पाबंदी है, और जो ब्रिटिश पाकिस्तानी पाकिस्तान गए हुए हैं जब वो वापस आते हैं तो उनके लिए एक बड़ा सख्त क्वारंटीन है। और ठीक है आपने रखा हुआ है, लेकिन ये होना तो ये चाहिए कि आप इसका अदल के साथ इंसाफ के साथ अगर देखते तो हिंदुस्तान के साथ भी ये मामला होना चाहिए था। मैं कोई हिंदुस्तान दुश्मनी में बात नहीं कर रहा, मैं एक असूली बात कर रहा हूँ आपके सामने।
जब आप ये असूली बात कर रहे हैं तो मैं एक चीज को और हाईलाइट करना चाहती हूँ। मेरे साथ मिनिस्टर उस दिन अल गबरा यहाँ के थे। देखिए सर, हर चीज अगर मैं दूसरे पे ब्लेम करूंगी ना तो आई वोंट बी एबल टू फाइंड द सॉल्यूशन। जो फ्लाइट्स आई, आप वो कहते हैं कि दो फ्लाइट्स पाकिस्तान से आई जिसमें मेजॉरिटी कोविड के केसेस ट्रेवल कर गए, मतलब ट्रेवल करके यहाँ आए थे। इसका मकसद उन्होंने फेक रिपोर्ट्स वहां ली अपने एक पर्सनल बेनिफिट के लिए। दो फ्लाइट्स में कितने टोटल 700-800 लोग होंगे, उन्होंने अपने पर्सनल बेनिफिट के लिए पूरी कॉम को ब्लॉक करा दिया। बतौर शख्स रिस्पॉन्सिबिलिटी हम अफराद की है कि वहां से आपने जाली रिपोर्ट्स दी, जाली रिजल्ट्स दिए, आप कनाडा में आ गए। उन्होंने जो मिनिस्टर ने मेरे सामने डेटा रखा उसके मुताबिक उन्होंने ये कहा कि दो फ्लाइट्स पाकिस्तान से आई, ज्यादा फ्लाइट्स अराउंड 30 के करीब फ्लाइट्स इंडिया से आई, मगर उनमें उतने केसेस नहीं आए जितने दो पाकिस्तान से आई, जिसकी वजह से पाकिस्तान के लिए उनको ये पाबंदी आयद करना पड़ी जो इंडिया के लिए करना पड़ी। मेरा कहने का मकसद ये है कि हम
मैं इसके जवाब में आपको यहाँ के गार्डियन की एक रिपोर्ट बताता हूँ, उसका थोड़ा सा मुख्तसर करके बता देता हूँ। आप ये देखिए कि इसमें शक नहीं कि पाकिस्तान में जो भी मुसाफिर बैरून मुल्क सफर करता है, चाहे बरतानिया, अमरीका, कैनेडा, जहां भी जाना हो, तो वो अपनी कोविड-19 की रिपोर्ट जो दो दिन पहले लेता है और दो दिन के बाद वो रिपोर्ट वो सफर के लायक होता है, सफर जाता है। अब गार्डियन अखबार ने जो डॉक्टर्स ने एक रिपोर्ट दी है उसने कहा है कि ये बिल्कुल मुमकिन है कि जब उन्होंने अपनी रिपोर्ट ली है, जो टेस्ट लिए हैं, फिर आप ये देखिए कि वहां के जो खासतौर पर मैं बरतानी की बात शुरू कर देता हूं, बरतानिया की एम्बेसी ने बरतानिया सफर करने के लिए मखसूस डॉक्टर्स रखे हैं कि सिर्फ इनका जो है टेस्ट जो है ना वो काबिल कबूल होगा बरतानिया की हुकूमत को। अब बरतानिया एम्बेसी के मुकर्रर करदा जो बोर्ड्स हैं उनसे वो सर्टिफिकेट लेके आते हैं, यहाँ पे बैठते हैं, और जब वो आप जिस जहाँ फ्लाइट की बात कर रहे हैं, मैं उस फ्लाइट की बात कर रहा हूँ, PK-757 की बात कर रहा हूँ, उसके अंदर जो 310 मुसाफर थे, 310 मुसाफर में से एक मुसाफर जो है यहाँ पे उसे कोविड-19 निकला। और बाद में यानी आप देखिए एक को निकला, सिर्फ 310 में से 300 देखे एक निकला, और वो इब्तदाई उसका जो किया गया तो जब उसका टेस्ट हुआ पता चला कि वो अब जो कोविड-19 इब्तदाई उसका बेसिक उसकी शुरू हुई उसके बाद की, तो डॉक्टर ने रिपोर्ट में लिखा कि ये ऐन मुमकिन है कि जब उसने टेस्ट दिया हो उससे कोविड-19 ना हुआ हो और उसके बाद दो दिन के बाद भी तो उसी माशरे में रहा है, उसके बाद से हुआ हो, हमारे पास कोई ऐसा चाराकार नहीं है। और ये एक मामूल हो सकता है, ये हमारे साथ भी हो सकता है, किसी भी बीइंग ह्यूमन के साथ हो सकता है, ये उस रिपोर्ट में डॉक्टर ने लिखा है बकाया तौर पे, अपने इंसाफ के तकाजे उसने पूरे किए हैं लिखने बाद। आइए अब हिंदुस्तान की फ्लाइट के बारे में, हिंदुस्तान की जो फ्लाइट मुंबई से आई, जो मुंबई से आई उसमें 344 आदमी सफर कर रहे थे, 344 अफराद में से 48 आदमियों को कोविड-19 निकला यहां पे। ये मैं यहां की एक ऑथेंटिक रिपोर्ट आपको बता रहा हूं, आपको
ठीक
है जी, मैं अखबार से बता रहा हूं। तुम्हें क्या उनके साथ भी यही शुरू किया गया? ये मेरा क्वेश्चन है आपके जरिए सब लोगों से बताया।
चलिए मैंने कहा ना कि पॉलिसी मेकर्स कितने बैठे हुए हैं आपके अंदर,
के उस जो आपने जो खदशा जो रेजोल्यूशन जाहिर की मैं उसकी तायद करने के लिए मैंने आपको बकायदा एक सबूत दिया है इसके बारे में।
ये बड़ा विशेष सर्कल है।
इसमें कमजोरी जो है हमारे वजारत खारजा की भी है, हमारे लोगों की भी है कि वो अपने केस मजबूत नहीं लड़ते। हम लोग यहाँ बैठे हुए हैं, हम लॉबी तो करते हैं, लेकिन ये है कि हम इसमें कोई शक नहीं कि हम ब्रिटिश पाकिस्तानी है। हमने जिस तरह मैंने आपके सामने ये बात रखी है, मैंने यहाँ पे बताने की मीडिया के सामने भी ये बात रखी है, और बहुत से लोगों ने मेरी हमनवाई में मेरा साथ दिया है इस मामले में कि इंसाफ होना चाहिए बाकायदा तौर पर। आइए मैं आपको एक और मिसाल बताता हूं, इससे आपको जरा सोसाइटी को समझने में और जरा आसानी हो जाएगी। आपको पता है कि सलमान रुश्दी की किताब थी स्टैनिक बसेस, यहां पे शाया हुई थी
जी।
उसमें यहां के बरतानिया के मुसलमानों ने कई जुलूस निकाले, उसमें दो जुलूस का मैं आपको जिक्र करता हूं जिसका एडमिट में मैं भी मौजूद था, और एक जुलूस जिसके अंदर बरतानिया के मीडिया ने एक रिपोर्ट की कि इसकी तादाद 1.5 मिलियन के करीब थी उसमें, और बकायदा तौर पे उसमें हमारे साथ यहां के अंग्रेज भी शामिल थे, दूसरी आबादियों के मजहब के लोग भी हमारे साथ शामिल थे। हमने मुतालबा क्या रखा, हमने मुतालबा सुनिया मुतालबा, हमने ये मुतालबा कोई वो आसमानी चीज या कोई बड़ी साइंस ऐसा ना मुकम्मल मुतालबा लिखा। हमने कहा कि देखिए हजूर, आप बरतानिया में ब्लेस्मी लॉ चल रहा है वो सिर्फ क्रिश्चियन को कवर करता है, क्रिश्चियन मजहब को कवर करता है, ठीक है, हम तो खुद मुसलमान हैं, हमें तो खुद कुरान में हुक्म दिया गया है ला नफर्रिकु बैन अहदिम मिन रुसुली, हमें तो खुद आमन रसूल बिमा उन्जिला इलैही मिन रब्बिही कुल्लुल मुमिनी कुल्लुना आमना बिल्लाहि व मलाइकतिही कुतुबिही व रुसुली ला नफर्रिकु बैन अहदिम मिन रुसुली, हमें तो खुद कुरान में हुक्म दिया गया है कि कोई फर्क नहीं मुसलमानों में किताबों में, हर चीज में ईमान लाते हैं। हमने कहा ब्लस्मी लॉ रहे, हम नहीं कहते इसमें कोई तब्दीली करें। हम आपसे ये गुजारिश करना चाहते हैं कि इस वक्त बरतानिया के अंदर मुख्तलिफ मजहब के लोग कसीर तादाद में आबाद हो गए हैं और वो ब्रिटिश हैं, उनके हकूक आपके बरतानी शहरी जैसे ही हैं, हम सब बरतानवी शहरी हैं, हम उसी तरह टैक्स देते हैं, उस तरह कानून की पाबंदी करते हैं, तमाम कानून हम पे वही ब्रिटिश लागू होते हैं, उसी के तहत हमने ये नेशनलिटी मिली है जो आपका राजकर्ता कानून है। हमारी आपसे गुजारिश है कि सिर्फ इस्लाम को नहीं तमाम मजहब को उस ब्लस्मी लॉ में शामिल कर दी जाए, ताकि बाद में कभी भी कोई आदमी किसी मजहब के बारे में ऐसी नारवा बात ना करे कि किसी एक मजहब के या कुछ मजहब के लोगों के दिलों को जो है रंज पहुंचे, तकलीफ पहुंचे, वो नहीं माना गया। आप बताइए इसमें हमने गलत क्या किया। हमने
आपके पॉलिसी मेकर्स कितने,
आप देखिए ना उन्होंने, क्योंकि वहां यहां पे कुछ लोग ऐसे ये सार्वभौमिक के लोग ऐसे मौजूद हैं जिन्हें खौफ है इस बात का, उन्होंने कहा कि अगर हमने ये अब ये कानून पास कर दिया तो इनका तो अपर हैंड हो जाएगा, पहले ही मुसलमान जो है वो ईसाई जो है बहुत से मुसलमान हो रहे हैं, मतलब है वो देख रहे हैं। यहां पे इंटरव्यू देखिए ना, हमारे यहां जो इंटरव्यू आते हैं हमारे मसले में जो आदमी इस्लाम कबूल करने के लिए आता है, तो मैं उनसे जरूर एक सवाल करता, मैंने कहा आपने इस्लाम क्यों कबूल किया, इसकी क्या वजह है। मैं खुदा घर में बैठ के समझता हूं कम से कम मैं इस्लाम का उतना बड़ा एम्बेसडर नहीं हूं जो मुझे होना चाहिए, जो मुझे नमूना बनना चाहिए वो मैं नहीं हूं, मुझ में कमजोरियां हैं, लेकिन इस माहौल के अंदर इस मादी दौर के अंदर आपको किस चीज ने जो है वो इस बात की तरफ कायल किया कि आप इस्लाम कबूल करें। दर्जनों बातें हमारे सामने आई हैं, हम तो इसलिए सवाल करते हैं ताकि हम उसके ज्वालों की रोशनी में अपने किरदार को भी ठीक कर सके और उन चीजों पर गौर कर सके।
बहुत शुक्रिया सर, टाइम गुजरते में पता नहीं चलता इस्लामोफोबिया।
इस्लाम इसलिए कबूल किया है कि आपका ज्वाइंट फैमिली सिस्टम देख के मैं बड़ा मुतासर हुआ, उसने ये कहा ज्वाइंट फैमिली सिस्टम को देख के बहुत मुतासर हुआ।
सल्लल्लाहु अलैहि वसल्लम से लोग बहुत इंप्रेस होकर इस्लाम कबूल करते हैं,
तबाह किया जाए, उसने कहा मैं उससे बड़ा बड़ा मुतासर हुआ कि आप अपने माँ बाप को बजाय नर्सिंग होम भेजने के अपने घरों में रखते हैं, उनकी खिदमत करते हैं, उनको उनको इतनी इज्जत देते हैं कि अपने घर के फैसले उनसे करवाते हैं आप, और जो वो कह दें वो पत्थर पे लकीर हो जाती है। वो साइकेट्रिस्ट बहुत बड़ा साइकेट्रिस्ट यहाँ का जिसके मैं आपको राय बता रहा हूं, और एक आदमी राय देता कहता है कि मैंने ये देखा है आप लोगों के अंदर आप चैरिटी बहुत करते हैं, रमजान का महीना हो या कोई आप चैरिटी बहुत करते हैं, आप जब अफतारी होती है तो आप ये नहीं देखते ये मुसलमान है को भी आप सड़कों पर खड़े हो जाते हैं खाना तकसीम कर रहे हैं ये कर रहे हैं वो कर रहे हैं, मैंने देखा आपको। फिर हमने ये भी देखा है कि इसमें कोई तमीज नहीं होती कोई आदमी कितना बड़ा है वो जो सड़क आता है तो मस्जिद वो भी साफ कर रहा है, ये कर रहा है, वो कर रहा है। अब वक्त नहीं है मेरे पास, बेशुमार ऐसी मेरिकल चीजें हैं जो कि मैं इन लोगों के तजुर्बात में मेरे सामने आए हैं, मैं आपको बताऊं तो आप हैरान हो जाएंगे। आप मैं आखिर में सिर्फ आपसे ये गुजारिश करूंगा कि जो फ्रांस का एक बहुत बड़ा डॉक्टर है, डॉक्टर बुकाय, उसने किताब लिखी है कुरान बाइबल एंड साइंस, मैं आप सब लोगों से ये गुजारिश करूंगा कि उसकी वो किताब जरूर पढ़िए आप। उसने क्या लिखा है, बड़ी तहकी की किताब लिखी है उसने, और खुद वो खुद मुसलमान हो गया, उसने किताब से पहले वो मुसलमान हुआ है, उसने अपने ठोस तजर्बे लिखे वहां पे, वो उसने इस्लाम क्यों कबूल किया।
बहुत शुक्रिया आपने ये कहा। और समीला मलिक साहब, मुझे ज़ाती तौर पे यूएस आर्मी के